السلام علیکم. پاکستان میں اس وقت رات کے 8, بھارت میں 8:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 11 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. پاکستان اور بھارت کے درمیان پہلے سے کشیدہ تعلقات میں ایک نیا سفارتی تنازعہ پیدا ہو گیا ہے جب بھارت نے نئی دہلی میں تعینات پاکستانی ہائی کمیشن کے 2 اہلکاروں پر جاسوسی کا الزام عائد کیا ہے. نئی دہلی ان افراد کو ناپسندیدہ قرار دے کر ملک سے نکل جانے کا حکم دے رہا ہے. پاکستان نے بھارت کے ان الزامات کو مسترد کیا ہے اور نئی دہلی کے اقدام کو سفارتی تعلقات سے متعلق ویانا کنونشن کی خلاف ورزی قرار دیتے ہوئے اس کی مذمت کی ہے. بھارت کی وزارت خارجہ کی طرف سے اتوار کو جاری ہونے والے ایک بیان کے مطابق بھارتی حکام نے پاکستانی ہائی کمیشن کے 2 اہلکاروں کو مبینہ طور پر جاسوسی میں ملوث ہونے کی بنا پر حراست میں لیا تھا, لیکن بیان میں اہلکاروں کی شناخت ظاہر نہیں کی گئی ہے اور نہ ہی الزامات کی مزید تفصیل دی گئی ہے. بھارتی وزارت خارجہ نے کہا ہے کہ دونوں اہلکار مبینہ طور پر ایسی سرگرمیوں میں ملوث تھے جو سفارتی مشن کے اہلکاروں کی حیثیت سے مطابقت نہیں رکھتی, لہذا بھارتی حکومت نے انہیں ناپسندیدہ قرار دے کر 24 گھنٹوں میں ملک سے نکل جانے کا حکم دیا ہے. بھارتی وزارت خارجہ کے بیان میں کہا گیا ہے کہ نئی دہلی میں تعینات پاکستان کے ناظم الامور کو بھارت کی وزارت خارجہ طلب کر کے ان سے اس معاملے پر احتجاج بھی کیا گیا ہے. ناظم الامور سے کہا گیا ہے کہ وہ اس بات کو یقینی بنائیں کہ پاکستان کے سفارتی مشن کا کوئی بھی رکن بھارت مخالف سرگرمیوں میں ملوث نہ ہو اور ایسا طرز عمل اختیار نہ کرے جو سفارتی حیثیت سے مطابقت نہ رکھتا ہو. پاکستان میں گزشتہ 24 گھنٹوں میں کرونا وائرس کے مزید 60 مریض چل بسے ہیں, جس کے بعد کل اموات 1543 ہو گئی ہیں. پاکستان میں متاثرہ مریضوں کی تعداد 72,460 تک پہنچ گئی ہے, جن میں سے 26,083 صحت یاب ہو چکے ہیں. افغانستان کی وزارت صحت نے پیر کے روز گزشتہ 24 گھنٹوں میں COVID-19 کے 545 نئے کیسز کی خبر دی ہے. اب ملک میں کرونا مریضوں کی کل تعداد 15,750 ہو گئی ہے. صحت کے حکام کے مطابق کابل میں 2 ہفتوں میں پہلی بار نئے کیسز کی تعداد میں کمی دیکھی گئی ہے. وزارت صحت نے بتایا ہے کہ اب تک اموات کی تعداد 265 ہو گئی ہے, جبکہ 1,428 مریض صحت یاب ہو گئے ہیں. امریکہ کے بعد سب سے زیادہ نئے کیسز بالترتیب روس, بھارت اور برازیل میں سامنے آئے ہیں. دنیا بھر میں کرونا وائرس میں مبتلا افراد کی تعداد 62,36,000 سے بڑھ چکی ہے. مجموعی ہلاکتیں 3,73,000 ہیں. جنوبی کوریا نے ملک کے تمام تعلیمی ادارے کھولنے کا اعلان کیا ہے. روس میں کرونا وائرس کے باعث عائد کردہ پابندیوں میں بتدریج کمی لائی جا رہی ہے. پاکستان کے نصف سے زائد اضلاع ٹڈی دل کے حملوں کی زد میں ہیں, جس سے سندھ, پنجاب اور بلوچستان میں کھڑی فصلوں کو نقصان پہنچا ہے. زرعی ماہرین نے اس خدشے کا اظہار کیا ہے کہ ملک کے ایک بڑے حصے پر ٹڈی دل کے ان حملوں سے مستقبل میں غذائی عدم تحفظ کی صورتحال پیدا ہو سکتی ہے. پاکستان کی حکومت نے فصلوں کو ٹڈی دل کے حملوں سے بچانے اور ان کے تدارک کے لیے آئندہ مالی سال کے بجٹ میں 20 ارب روپے مختص کیے ہیں. پاکستان کے وفاقی وزیر برائے غذائی تحفظ سید فخر امام کا کہنا ہے کہ وفاقی حکومت صوبائی حکومت کی معاونت سے ٹڈی دل کے تدارک کے لیے اقدامات کر رہی ہے. وفاقی وزیر کا یہ دعویٰ اور پر امیدی اپنی جگہ, لیکن کاشتکاروں کا کہنا ہے کہ حکومت کی جانب سے ٹڈی دل کے تدارک کے لیے کوئی واضح پالیسی سامنے نہیں آئی ہے. پاکستان میں کرونا وائرس کے کیسز بڑھ کر 70,000 سے تجاوز کر گئے ہیں, جن میں سے اب تک 1900 سے زائد ڈاکٹرز اور پیرا میڈیکل اسٹاف بھی اس وبا سے متاثر ہو چکے ہیں. پاکستان میڈیکل ایسوسی ایشن کا کہنا ہے کہ بدقسمتی سے حالات اسی جانب گامزن ہیں جس کی نشاندہی صحت عامہ کے ماہرین کئی ماہ سے کر رہے تھے, لیکن دوسری جانب حکومت کا کہنا ہے کہ ملک میں حالات اب بھی قابو میں ہیں اور شعبے صحت کے ابھی 25% وسائل ہی کرونا کے لیے استعمال میں لائے گئے ہیں. خیبر پختونخوا کے 2 مزید ڈاکٹر مہلک کرونا وبا سے اپنی جان کی بازی ہار گئے ہیں. پشاور میں پولیس سروسز ہسپتال کے سینئر پیتھولوجسٹ ڈاکٹر اورنگزیب آج حیات آباد میڈیکل کمپلیکس میں کرونا وبا سے لڑتے ہوئے انتقال کر گئے. وہ کئی روز سے انتہائی نگہداشت وارڈ میں وینٹیلیٹر پر تھے, لیکن جاں بحق نہ ہو سکے. 4 صدی سے تعلق رکھنے والے ڈاکٹر محمد اعظم اسلام آباد کے ایک نجی ہسپتال میں دم توڑ گئے. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ ہے۔ کورونا کی عالمی وبا کے دنوں میں واشنگٹن سے ایک خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن۔ آج کے پروگرام میں آپ سنیں گے، پاکستان میں ڈاکٹروں اور طبی عملے میں کورونا وائرس کے پھیلاؤ میں اضافہ، خیبر پختونخوا میں مزید دو ڈاکٹر زندگی کی بازی ہار گئے، کورونا کے پھیلاؤ کو روکنے کے لیے حکومت کا احتیاطی ضابطوں پر عمل درآمد پر زور، نرسز سے زیادہ ڈاکٹرز کیوں متاثر ہو رہی ہیں، پاکستان سے ڈاکٹر سمرین سرفراز اور امریکہ سے ڈاکٹر مبشر فضل ہمارے ساتھ ہوں گے، ان سے بات کریں گے۔ ایک سفید فام پولیس آفیسر کے ہاتھوں ایک سیاہ فام شہری کی موت پر امریکہ بھر میں مظاہرے، مظاہروں میں شدت، 12 ریاستوں میں نیشنل گارڈز طلب کر لیے گئے، مسئلے کا حل کیا ہے؟ ریپبلکن پولیس کمشنر طلعت رشید اور تجزیہ کار جہانگیر خٹک سے گفتگو کریں گے۔ صدر ٹرمپ نے چینی طالب علموں پر امریکہ میں اعلیٰ تعلیم اور ریسرچ کے دروازے بند کرنے کا ایگزیکٹو آرڈر جاری کر دیا۔ دنیا کی دو بڑی طاقتوں کے درمیان بڑھتی ہوئی کشیدگی پر تجزیہ لیں گے ڈاکٹر مقتدر خان کا، جو ڈیلیور یونیورسٹی میں بین الاقوامی تعلقات کے پروفیسر ہیں۔ تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu۔
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن، اور پروگرام کے اس حصے میں ہم بات کریں گے کرونا وائرس، اس سے جہاں پاکستان اور دنیا بھر میں اموات کی تعداد اور متاثرہ افراد کی تعداد بڑھتی جا رہی ہے، وہاں پہ سب سے زیادہ پریشانی کی بات یہ ہے، بالخصوص اگر پاکستان کے پیرائے میں ہم دیکھیں تو وہاں پہ جن لوگوں نے کرونا کے مریضوں کا علاج کرنا ہے ان میں اس مرض سے متاثر ہونے کی ریشو بڑھ رہی ہے۔ اعداد و شمار اس وقت پاکستان میں یہ بتا رہی ہیں کہ کرونا وائرس سے 1068 ڈاکٹرز متاثر ہو چکے ہیں، متاثرہ نرسز کی تعداد جو ہے وہ بھی 302 ہے، اور ملک بھر میں وبا سے متاثرہ افراد کی تعداد 70,000 سے تجاوز کر چکی ہے۔ گزشتہ 24 گھنٹوں میں پاکستان کے اندر کم و بیش 90 افراد ان کی ہلاکت رپورٹ ہوئی ہے، جس میں کم از کم 4 ڈاکٹرز بھی ہیں، ان میں ینگ ڈاکٹرز بھی ہیں، اور یہ چیز بڑی پریشانی کا سبب بن رہی ہے۔ پاکستان پلاننگ کمیشن ہو یا اسی طرح جو اسپیشلی کنٹرول سینٹر بنایا گیا ہے کورونا کو دیکھنے کے لیے، وہاں پہ بریفنگ دی گئی ہے صحافیوں کو اور ان کو بتایا گیا کہ کس طرح پاکستان اس کے لیے تیار ہے، وینٹیلیٹرز کی کمی نہیں ہے، پی پی ایز کی کمی نہیں ہے، اور میں نے کچھ جرنلسٹ کے پروگرامز دیکھے ہیں، وہ مطمئن تھے کہ بہت اچھا ارینجمنٹس کیے گئے ہیں، لیکن انہی پروگرامز کے اندر ڈاکٹرز، ینگ ڈاکٹرز اور میڈیکل اسٹاف ان کے نمائندے بیٹھے تھے، اور ان کا کہنا یہ تھا کہ گراؤنڈ کے اوپر حقیقتیں بالکل مختلف ہیں، ہاسپٹلس کے اندر بہت مسائل ہیں، مریضوں کا رش ہے، بیڈز دستیاب نہیں ہیں، اور اس سے زیادہ بدقسمتی کی بات یہ ہے کہ مریضوں کے ساتھ ان کے لواحقین بھی آ رہے ہیں، جس کی وجہ سے بہت زیادہ پریشر ہو رہے ہیں، اور ڈاکٹرز اور پیرامیڈیکل اسٹاف بری طرح ایکسپوزڈ ہیں، اور جب پی پی ایز یعنی پرسنل پروٹیکشن اکوپمنٹ، جس میں ہم آپ ماسک کہہ سکتے ہیں، جس میں آپ گلوز کہہ سکتے ہیں، باقی چیزیں، ان کی دستیابی نہ ہونے کی وجہ سے یہ اموات اور ان کا متاثر ہونے یہ ریشو بڑھ رہا ہے۔ بات کرتے ہیں اس ایشو کے اوپر اور یہ جاننے کی ہم کوشش کرتے ہیں کہ کیسے اس کو ہینڈل کیا جا رہا ہے پاکستان کے اندر، امریکہ میں کیا صورتحال ہے۔ ڈاکٹر سمرین سرفراز ہمارے ساتھ موجود ہیں، انفیکشس ڈیزیزز کنسلٹنٹ ہے اور COVID-19 میں لیڈ کنسلٹنٹ ہیں انڈس ہاسپٹل کے ساتھ ان کی وابستگی۔ امریکہ سے ہمیں ڈاکٹر مبشر فضل جوائن کر رہے ہیں، فزیشین ہیں، اور جب سے کرونا کا مسئلہ درپیش ہے وہ بھی فرنٹ لائن کے اوپر اس مرض کے خلاف برسر پیکار ہیں۔ دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم۔
بہت بہت شکریہ سر۔
جی ڈاکٹر سمرین، آپ ہمیں بتائیے گا، پچھلے دنوں ایون پاکستان اسلام آباد کی اگر ہم بات کریں تو پمس کے اندر سے ایک ڈاکٹر کی ویڈیو وائرل ہوئی کہ وہ ڈاکٹر ہونے کے باوجود ان کے لیے سہولتوں کا وہ لیول نہیں تھا، تو پھر عام آدمی کو اور زیادہ تشویش بڑھتی ہے۔ کیا ایشوز ہیں پرائیویٹ سیکٹر میں، گورنمنٹ سیکٹر میں، ڈاکٹرز کے لیے، پیرامیڈیکل اسٹاف کے لیے؟
جی
ایسا،
بہت شکریہ آپ بات کرنے کا موقع دیا آپ نے۔ جو ایشوز ہیں نا وہ بہت سارے ہیں اور ویریڈ ہیں، اور پبلک سیکٹر کے الگ ایشوز ہیں اور پرائیویٹ سیکٹر کے الگ ایشوز ہیں۔ جیسے اب میں اپنے ہاسپٹل کی اگر بات کروں، انڈس ہاسپٹل کی، تو ہمیں ہماری مینجمنٹ نے پی پی ای کو، پرسنل پروٹیکٹیو اکوپمنٹ کو، اپنی پرائیورٹی شروع سے بنایا تھا، تو اس کے اوپر بہت ہائی لیول پہ میٹنگ ہوئی تھی، اور اللہ کا شکر ہے کہ ہمارے اسٹاف वो कभी पीपीई की शॉर्टेज इंडस हॉस्पिटल के अंदर नहीं हुई है, अभी तक नहीं हुई है। और बहुत क्योंकि जब हमने कोविड यूनिट स्टार्ट किया था तो इसको हमने एक प्रायोरिटी की चीज रखी थी कि हमारी इन्फेक्शन कंट्रोल की नर्स भी मौजूद हो हर वक्त मॉनिटर करने के लिए कि हर एक ने प्रॉपर पीपी पहना हुआ भी है, उसको प्रॉपरली उतार रहे हैं, उसको प्रॉपरली पहन रहे हैं, ठीक है। तो ये मॉनिटर करने के लिए हमने रखी थी, तो हमारे पास ये चीज बहुत बेहतर है बनस्बत बाकी पाकिस्तान के। लेकिन अगर मैं एसपी को कंपेयर करूं सिविल हॉस्पिटल डाओ एसआईयूटी बाकी जगह जो पाकिस्तान जो कराची में है और उसके बाद फिर दीगर पाकिस्तान में है, तो फिर जो डॉक्टर्स जो आप कह रहे थे कि यंग डॉक्टर्स कह रहे थे कि जो है उनके पास नहीं है, तो ये सूरत हाल वाकई ऐसे ही है। इसमें दो तीन तरह की चीजें हैं, एक तो पीपीई की कमी है, मास्क की क्वालिटी जो 3M के ओरिजिनल N95 मास्क मिल रहे थे पहले उनकी शॉर्टेज हो गई, तो उसके बाद उसका डुप्लीकेट आ रहा था जो चाइनीज था और उसके बाद लोकल मेड था जो के पतन N95 की क्वालिटी पे नहीं था, उसका मेयार खासा नाकिस था, ना सील बनती है उससे ना कुछ, उसके ऊपर लिखा हुआ है कि N95 जैसा है लेकिन उस वो आपके मुंह पे सील नहीं बनाता, तो वो बेसिकली वो N95 मास्क ही नहीं है, ठीक है। जो N95 मास्क बना के का लेकिन जब है ही नहीं लोगों के पास और कुछ तो वही पहन है, ठीक है। तो अब एक तो ये हो गया, तो बीच में बहुत सारे जगहों पे खासतौर से जैसे अब्बासी शहीद वगैरह उधर से तस्वीरें भी आई हैं कि उन्होंने गार्बेज बैग्स पहने थे क्योंकि उनके पास गाउन्स नहीं थे, ठीक है। तो उन्होंने अपनी मेक शिफ्ट चीजें करनी खुद से कोशिश की थी क्योंकि दे वर नॉट हैविंग द प्रॉपर इक्विपमेंट, और बहुत बार 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 वो गवर्नमेंट से मुतालबा कर रहे थे। बीच में आपने अगर खबर पड़ी हो तो इवन कोर्ट में केस गया था, कोर्ट में जो है डॉक्टर्स लेके गए थे और उसको खारिज कर दिया गया था,
सही
कि जो है ना ये गलत बात है, ये डॉक्टर्स को काम करना चाहिए जैसे काम करें, और उन्होंने तो ओथ लिया है, ठीक है। तो हमारा जो लेवल ऑफ जिम्मेदारी है वो इस मामले में ऐसा है, ठीक है। तो जो एक तो ये इशू है कि पीपी वाकई बाकी जगहों पे कम है और अगर है भी तो नाकिस क्वालिटी का है। दूसरा डॉक्टर्स की ट्रेनिंग नहीं है इन्फेक्शन, जिसमें आपको कहा है कि इन्फेक्शन कंट्रोल डिपार्टमेंट, हमारे पास एक पूरा स्ट्रॉन्ग डिपार्टमेंट है, इन्फेक्शियस डिजीजेस भी है, इन्फेक्शन कंट्रोल भी है। ये सहूलत आपको बाकी जगहों पे नहीं मिलेगी, पब्लिक सेक्टर हॉस्पिटल्स में इन्फेक्शन कंट्रोल की नर्सेज नहीं होती है, कोई मॉनिटर नहीं करने वाला होता, ना उनको ये ट्रेनिंग है कि कैसे पहनते हैं और कैसे उतारते हैं। तो अगर पीपी मौजूद भी हो तो अक्सर डॉक्टर्स अपने आप को इन्फेक्ट कर लेते हैं उतारने में, ठीक है, उनको समझ नहीं आता। हाँ, ये बेसिक जो ट्रेनिंग होती है ना इन्फेक्शन कंट्रोल की, वो बहुत जरूरी है, क्योंकि अगर आपने नहीं किया, आपने सब कुछ पहना हुआ भी है, तब भी आप उतारने में अपने आप को इन्फेक्ट कर लेंगे।
नहीं, ये तो बहुत अलार्मिंग सिचुएशन है, मैं इसके जाने बात हूँ। डॉक्टर मुबशर फजल साहब, आप भी यहाँ बैठ के देख रहे हैं, अभी आज के खैबर पख्तूनख्वा के अंदर दो मजीद डॉक्टर्स जो हैं वो इसी सबब अपनी जान की बाजी हार गए हैं। सीनियर पैथोलॉजिस्ट थे सर्विसेज हॉस्पिटल, पुलिस सर्विसेज हॉस्पिटल में डॉक्टर औरंगजेब, उनका हयातबाद मेडिकल कम्प्लेक्स में इंतकाल हुआ। और इसी तरह डॉक्टर मोहम्मद आज़म थे नौशेरा में, शोबा अतफाल के सरबराह थे, वो भी प्राइवेट क्लिनिक भी चलाते थे, उनका इंतकाल हो चुका है। सो डॉक्टर मुबशर, आप ये जो डॉक्टर समरीन ने कहा है कि इवन डॉक्टर्स की अपनी ट्रेनिंग नहीं है कि वो पीपीज़ का कैसे इस्तेमाल करें, कितनी वरियंग बात है और इसके लिए क्या किया जाना चाहिए?
अच्छा, ये बहुत अच्छी बात उन्होंने बताई है। दूसरी ये कि आप बिल्कुल बेसिक्स जो है ना, दे आर सो स्ट्रॉन्ग कि आप अगर इसमें आपके प्रोटेक्शन अगर वेयर नहीं करना आता, अगर मास्क वो ना होना एक बात है, लेकिन अगर आप केयरफुल ना हो मास्क को उतारने और पहनने में और अपने आपको एक्सपोज कर लें, देर इज लाइकलीहुड कि आप ना सिर्फ खुद भी खुदा ना हस्ता इससे हो सकते हैं शिकार, बल्कि अपनी फैमिली और सब लोगों को भी, जो बाकी लोग हैं वो लोग भी इफेक्ट हो। तो इसमें बड़ा ही जरूरी है, उन्होंने बिल्कुल सही कहा। अनफॉर्चुनेटली
तो ये ट्रेनिंग किसने देना होती है?
ये ट्रेनिंग है जैसे मास्क पहनना उतारना और प्रॉपरली हैंड वॉश करना, फिर उसके बाद जो प्रॉपर लेयर्स की तरह اس کو پہننا اور پھر پراپرلی ڈسپوز آف کرنا.
نہیں لیکن میرا سوال یہ کہ کیا ایون جب ڈاکٹر ان میکنگ ہوتا ہے جب یونیورسٹی میں پڑھ رہے ہیں تو یہ تو اس لیول کے اوپر نہیں کلیئر ہو جانا چاہیے, واضح ہو جانا چاہیے.
نہیں نہیں یہ ایسا ہے کہ واضح ہوتا ہے لیکن دیکھا اب جب یہ سرجری میں روٹیشن کرتے ہیں تب کرتے ہیں. پاکستان میں جب ہم بھی تھے میڈیکل کالج اور اس میں یہ صرف جب آپ سرجری میں جا کے روٹیٹ کرتے ہیں اس دن آپ کو بتاتے ہیں کہ آپ کیسے وہ ہاتھ دھوئیں, لیکن انفیکشس ڈیزیز کی جو ہے نا اس سے سپریٹ فیلڈ. ٹھیک ہے, اسی طرح امریکہ میں ہمارے انفیکشس ڈیزیز اور جو ہوتا ہے نا آکوپیشنل ہیلتھ, یہاں پہ دو ڈپارٹمنٹ ہیں جو بڑے اسٹرانگ ہوتے ہیں. ٹھیک ہے, تو وہ ہر ہاسپٹل میں وہ آبزرو کرتے ہیں, ہمیں ٹریننگ دی جاتی ہے کہ آپ ماسک پہن کے دکھائیں کہ سیل کیسے ہوگی. ٹھیک ہے, اور ٹیسٹنگ ہوتی ہے, یہ نہیں ہے کہ آپ ازیوم کر لیں.
صحیح. اچھا ڈاکٹر مبشر, اگر 5 مہینے پہلے یا 4 مہینے پہلے ہم نے امریکہ میں بھی دیکھا ہے کہ ڈاکٹرز اپنے گھر سے ماسک بنا کے لا رہے ہیں, یونیورسٹی کے اسٹوڈنٹس جو ہیں وہ اپنے گھر کے اندر لیزر ٹیکنالوجی سے ماسک بنا کے ڈاکٹرز کو ڈونیٹ کر رہے ہیں, اس میں میک شفٹ ماسک ہیں, فائن. لیکن 5 مہینے بعد تو شاید یہ انتظامیہ کے لیے قابل معافی جرم نہ ہو کہ 5 مہینے میں بھی اگر بندوبست نہیں ہو سکتا تو.
بالکل بالکل, یہ اور یہاں پہ بھی امریکہ میں بھی ہم لوگوں نے اپنا اور اس کے علاوہ پرائیویٹ بھی چیریٹی سے ہم لوگوں نے کافی ہاسپٹلس کو تھاؤزنڈ آف ڈالر کے ماسک فری دیے. ٹھیک ہے, اور میں پاکستان کے بھی, اچھا ہوا آپ نے ایسے پروگرام کیا, ہم آج ہی میں اپنے کالج کے سارے علامہ اقبال میڈیکل کالج ہم لوگ سارے ڈسکس کر رہے تھے کہ what can we do. ہم لوگ تو یو کے اور ادھر سارے جگہ بیٹھے ہیں اور اللہ کرم سے we can really give them money.
ڈاکٹر سمرین آپ نے یہ بتائیے, آپ نے یہ گفتگو کی ہے کہ ڈاکٹرز کو ایون یہ ٹریننگ نہیں ہے, تو یہ کس کی بنیادی ذمہ داری ہے؟
اچھا آپ اس کو اس طرح سے لیں کہ آپ نے بھی خود بتائی تعداد, اس میں آپ نے نرسز کی تعداد بتائی 300 something,
جی
ڈاکٹرز کی آپ نے بتائی 1000 plus,
جی
تو آپ کو یہاں پہ ایک ڈفرینس نظر آ رہا ہے کیونکہ یہ ہم آن دا گراؤنڈ دیکھتے ہیں کہ نرسز کو بدقسمتی سے ڈاکٹر سے زیادہ بہتر ہاتھ دھونا آتا ہے, زیادہ بہتر کمپلائنس ہوتی ہے ان کی. ٹھیک ہے, ڈاکٹر زیادہ ارریسپانسیبل ہوتے ہیں ایک تو, اور جو آپ یہ کہہ رہے ہیں ٹریننگ, تو جو انفیکشن کنٹرول کا جو حال ہے پاکستان میں تو اس معاملے میں تو ہم کہتے ہیں تھینک یو کورونا کے لوگوں کو ہاتھ دھونا سکھایا, ورنہ تو ہاسپٹل میں ہاتھ دھوئے بغیر مریضوں کو دیکھنا ایک کامن بات ہے پبلک سیکٹر ہاسپٹلس میں. ٹھیک ہے, اسی لیے انفیکشن ریٹس ہمارے آسمانوں سے باتیں کر رہے ہوتے ہیں, اور کوئی جو ہے انفیکشن کنٹرول کی بیسک ٹریننگ, ٹھیک ہے, وہ اب تک کا اس کا کوئی وہ تھا ہی نہیں, نہ وہ کریکولم میں انکلوڈیڈ ہے. جیسے ڈاکٹر صاحب نے آپ کو بتایا جب وہ پاکستان میں تھے تو یہی ہوتا تھا اور ابھی بھی وہی ہوتا ہے, حالانکہ انفیکشنز پاکستان کی امراض کا کوئی 70% ہے. ٹی بی ہو گئی, فیٹلز ہو گئی, چکن پاکس ہو گئی, آپ کوئی انفیکشن اٹھا کے دیکھ لیں ہمارے پاس اس کی بہتات ہے. اس کے باوجود انفیکشن کو کنٹرول کرنے کی کوئی ٹریننگ نہیں ہے, جس کی وجہ سے پچھلے سال ایچ آئی وی کا اتنا بڑا ایپیڈیمک آپ کے سامنے آیا تھا رت و دیروں کا.
ٹھیک ہے,
اس کی وجہ یہی تھی کہ بیسکس آف انفیکشن کنٹرول آتے ہی نہیں تھے, انجیکشن سیفٹی کا پتہ نہیں تھا, کسی چیز کا کچھ پتا نہیں تھا. اب تو یہ کورونا کی وجہ سے لوگوں کو خیال آ رہا ہے کہ ہمیں ماسک پہننے چاہیے, ورنہ ٹی وی پڑی ہوتی تھی وارڈ میں. ٹھیک ہے, تو اٹس ناٹ کہ جو ہے نا خالی آپ اس کے اوپر ذمہ داری حکومت پہ ڈالیں گے. اب جب یہاں پہ کورونا شروع ہوا ہے اس وقت اگر ابھی تک آپ کو نہیں آتا تو اب سیکھ لو.
Exactly.
اب جیسے ہمارے پاس جو جب ہمارے پاس ہم نے کووڈ یونٹ اسٹارٹ کیا تھا تو ہم نے 4 دن لگا کے پورے ہاسپٹل کی ایمرجنسی بنیادوں پہ ٹریننگ کرائی تھی کہ کیسے ڈوننگ کرتے ہیں, کیسے ڈافنگ کرتے ہیں, ہر ایک کو ہینڈز آن ٹریننگ کرائی تھی.
Exactly.
ٹھیک ہے, تاکہ یہ نہ ہو کہ ہمیں یہ
ڈاکٹر سمرین میں معافی چاہتا ہوں قدر کلامی کی, میں اس سے یہ بھی اندازہ ہوتا ہے کہ اگر ینگ ڈاکٹرز میں ڈیتھس ہو رہی ہیں تو جو آپ کی بات ہے وہ بہت الارمنگ ہے کہ جو پیرا میڈیکل اسٹاف ہے, نرسز کی تعداد جو اس سے افیکٹ ہوئی ہیں وہ 302 ہے اور 1000 plus ڈاکٹرز, اور اس میں ینگ ڈاکٹر زیادہ, تو مطلب وہی ہے کہ نرسز ٹرینڈ ہیں کہ انہوں نے اکوپمنٹ کیسے استعمال کرنا ہے اور ڈاکٹرز نہیں. یہ بڑی
اس کو آپ یہاں پہ بھی دیکھیں نا کہ نرسز کا کانٹیکٹ ڈاکٹر سے کہیں زیادہ ہوتا ہے. نرسز ٹرن کر رہے ہوتے ہیں مریضوں کو, ان کی سکشن کر رہے ہوتے ہیں, ان کو اٹھا بٹھا رہے ہوتے ہیں, اس کے باوجود دے آر لیسر انفیکٹڈ ایز کمپیئر ٹو ڈاکٹرز.
तो
मसला कहां आ रहा है?
ये तो समझिए, बिल्कुल अंडरस्टैंडेबल है, मैं इसको हाईलाइट करते हैं। डॉक्टर ये बताइए कि डॉक्टर समरीन अभी से हमें बातें हैं कि आज एक नेशनल कमांड एंड ऑपरेशन सेंटर के अंदर एक बार फिर इजलास था और नए SOPs जारी किए गए हैं, नो मास्क नो सर्विस, यानी अगर आप मार्केट में गए हैं दुकानदार से कहा गया है कि बिना मास्क वाले को आपने सर्व नहीं करना है, क्या ये इम्प्लीमेंट हो पाएंगे एक बात? और ये लोग क्यों नहीं इस बात को समझते, टेलीविजन चैनल रेडियो अखबारात इस मैसेज से भरे पड़े हैं, डॉक्टर्स बराए रास्त उनको बता रहे हैं, लोग क्यों नहीं पिक कर पा रहे, क्या किया जाए? और अब ये जो नए SOPs हैं इस पे इम्प्लीमेंट करना कितना ज़रूरी है अगर इस वबा को फैलने से रोकना है, क्योंकि बहुत तेज़ी से फैल रहा है पाकिस्तान के अंदर। अब
देखिए ये पुराने SOPs पे भी अमल नहीं किया गया और नए SOP आज सुबह मैंने, आप जैसे कह रहे हैं मैंने भी देखा था, और आज अभी मैं रात को भी हम बाहर निकले ऐसे ही गाड़ी में कुछ जरूरी सामान लेना था तो हमने देखा कि 100% मेरे ख्याल से 60-70% आबादी ना किसी ने मास्क पहना हुआ था ना कुछ हो रहा था, सब वैसे ही चल रहा था जैसे था। ठीक है, तो इस एक SOP बना लेना अलग बात होती है, उसकी इम्प्लीमेंटेशन इज अ कम्प्लीटली डिफरेंट थिंग। और जहां तक ताल्लुक है कि आवाम बिलीव नहीं करती, तो आवाम जो है वो सोशल मीडिया की हर उल्टी सीधी चीज बिलीव करती है, और अभी तो आवाम के जहन में जो ये बैठा हुआ है कि कोरोना है नहीं, इतने केसेस के बावजूद भी आज ही आवाम को ये लगता है कि ये कोरोना है नहीं, और अब वो डॉक्टर से दुश्मन बने हुए हैं, मिसट्रस्ट उनके अंदर मिसट्रस्ट का लेवल बहुत हाई हो गया है, और वो ये समझते हैं कि हम हॉस्पिटल जाएंगे तो एक तो हॉस्पिटल जाना नहीं चाहते, अपने सिम्टम्स को लेट करते हैं इसलिए कि कोई हम जाएंगे तो कोई हमें कोरोना ना बना दे, हमें डॉक्टर जानबूझ के वेंटिलेटर पे ना डालते, मतलब ये तो लेवल ऑफ मिसट्रस्ट
है, ये बड़ी तकलीफ की बात है। इससे पहले कि मैं डॉक्टर मुबशर के पास जाऊं, मैं 10-20 सेकंड लूंगा। मैंने आज एक डॉक्टर शबनम खातून है, उनका एक इंटरव्यू सुना है टेलीविजन पे, दिल खून के आंसू रोया है कि उनका जवान बेटा 21 साल का जो बजाते खुद मेडिकल का स्टूडेंट था और सिर्फ चांद रात पे पूरी एहतियात के बावजूद सिर्फ चांद रात पे 2 घंटे के लिए गया और अगले दिन आके सिर्फ उसको हेडेक था, 2 दिन हेडेक, फिर उसके बाद गर्दन में जब खिंचाव आया थोड़ा फीवर तो गर्दन तोड़ बुखार, वो बच्चे के पेरेंट्स दोनों डॉक्टर्स, हालांकि हॉस्पिटल ले गए तो दोनों ने गर्दन तोड़ बुखार, डॉक्टर्स ने भी वहाँ पर ये रिसीव किया, लेकिन तीसरे दिन डॉक्टर्स ने देखा कि बच्चे के को थोड़ा सा सांस लेने में प्रॉब्लम है, तो तब जाके उन्होंने कोरोना का टेस्ट किया और कोरोना डायग्नोज होने के सिर्फ 12 घंटे के अंदर अंदर टोटल 3 दिन के अंदर 72 घंटे में वो बच्चा जिंदगी से महरूम हो गया। इतनी तकलीफ दे और वो डॉक्टर लोगों से ये कह रही है, जो आप कॉन्स्पिरेसी थ्योरीज की बात करें, मैं अपने लिसनर्स को ये बताना चाहता हूँ कि डॉक्टर शबनम के लफ्ज में कोट कर रहा हूँ कि लोगों अगर आप ये समझते हैं कि ये डॉक्टर जबरदस्ती कोरोना का नाम दे के लोगों को मार रहे हैं तो फिर मुझे बताओ कि मैंने क्या आपने बच्चे को खुद मारा। वो ये पूछती हैं कि मुझे बताओ कि अगर मारने के एवज पैसे मिलते हैं तो मुझे कितने पैसे मिले होंगे। वो ये पूछती हैं कि अगर आप ये समझते हैं कि पैसे हैं तो फिर मुझसे ले लो जितने पैसे लेने हैं, मेरा बच्चा वापस कर दो। सो खुदा के वास्ते कॉन्स्पिरेसी थ्योरी सासी नजरियों पर ना जाइए, कोरोना बहुत बड़ी हकीकत है, और ऐसा कि यानी सर में दर्द भी अल्टीमेटली पता चला कि वो कोरोना था, इसकी कई डिफरेंट शक्लें हो सकती हैं। डॉक्टर मुबशर, अब कोरोना की म्यूटेशन और उसके सिम्टम्स के रेफरेंस में अगर हम बात करें तो नई रिसर्चेस क्या बता रही हैं कि लोगों का जहन कैसे खोला जाए कि ये हर फर्द के ऊपर मुख्तलिफ शक्ल में सामने आ सकता है और इवन डॉक्टर्स खुद भी स्ट्रगल कर रहे हैं उसको समझने में, साइंटिस्ट और जो लैब्स हैं वो रिसर्च कर रही हैं इस पेंडेमिक को समझने में, तो लोग अपनी कॉन्स्पिरेसी थ्योरीज के साथ क्यों जुड़े हुए हैं, इतने क्यों कमिटेड हैं उसके साथ, उस पर यकीन रखते हैं?
देखिए ये आपने बड़ी अच्छी बात की कि लोग ये उस पे क्यों बिलीव करते हैं, हम इधर कह कह के थक जाते हैं कि ये ऐसे है। मैं आपको एग्जांपल देता हूँ, इवन मेरी भी फैमिली में इवन यू नो हम लोग वी हैव 4 डॉक्टर, मेरे 2 बहनें और 2 भाई, हम लोग 4 डॉक्टर, 2 इधर पाकिस्तान में भी मेरी बहन रेडियोलॉजिस्ट है, तो मैं उनको अपने अम्मी अबू को पहले सख्ती से मना कर दिया था कि नहीं आप लोगों ने बिल्कुल बाहर निकलना, तो वो कहते नहीं जो इधर वो शायद अमेरिका में लोग गैर मुस्लिमों में ये कोरोना फैला हुआ मुसलमान somehow protected है। तो मैंने उनको कहा देखे नहीं ऐसी बात नहीं है, हम लोग मैं ये सच बता रहा हूँ कि यू हैव टू स्टे, तो वो शुक्र ने बात मानी नहीं गए। ये कोरोना जो ये समझता है कि कोरोना उसको कुछ नहीं कहेगा वो हरी कुमार, आप स्वीडन देख लें, स्वीडन में देख लें उन्होंने कहा कोरोना है ही नहीं बिल्कुल कुछ, सारे लोग अब रो रहे हैं, ब्राजील में मैक्सिमम डेथ हुई थी, उन्होंने भी यही काम किया,
इस दूसरे नंबर पे आ चुका अमेरिका के बाद।
हाँ तो जो जो इसको ये सोचते हैं कि ये कुछ नहीं है ये मुसलमान बच जाएंगे या समहाउ ये बच जाएंगे ये बेवकूफी है, और आपने डॉक्टर साहब ने बड़ी अच्छी बात की कि मेक श्योर करें कि हॉस्पिटल में सारों को ट्रेनिंग ए टू जी, चाहे हुई हुई है तो दोबारा ले लो, कोई फर्क नहीं पड़ता, कोई इसमें इंसल्ट नहीं होती है। एक बात जो बहुत बुरी है पाकिस्तान में वो भी जब मैं भी था, ये कि जो प्रोफेसर होता है या जो भी अटेंडिंग होता है ना, वो नर्सेस को कुछ नहीं समझते, समझा दिस इज ट्रू, जो सच है वो कहेंगे तुम हमें कह रहे हो, हमें चैलेंज कर रहे हो। अब मैं इधर हॉस्पिटल में होता हूँ, अगर मैं गलत हाथ दूं या वो करूं, मेरी नर्स कंप्लेन कर देगी कि ये डॉक्टर ने हाथ नहीं धोए, अंदर वैसे ही आ गया। तो ये जो है ये आपको एक नया ये कल्चर हॉस्पिटल में इंट्रोड्यूस करना, नहीं देखो हम तुम्हें इंसल्ट नहीं कर रहे, बट यू नो यू ये तुम्हारी वजह से कई लोग मर सकते हैं।
Exactly. मर सकते हैं, लोगों को एजुकेट करें। डॉक्टर समरीन क्या करें, ये बहुत तकलीफ दे चीजें हैं पाकिस्तान के अंदर से, खास तौर पे जो सुनने को आ रही है।
जी देखें, बात ये होती है कि इंसान जो है ना किस किस चीज को रोए, ठीक है। आप जो है एक तरफ हम लोग हाईली एक्सपोज्ड ग्रुप हैं, रोजाना एक्सपोजर्स हैं, ठीक है, मुसलसल पेशेंट्स और अटेंडेंट्स और हर चीज का एक्सपोजर, बीमारी का दबाव, इस बात का दबाव, इस बात की स्ट्रेस कि कहीं हमने जो है अपने फैमिली को ना इन्फेक्ट कर दे। मेरी अम्मी आज ही की बात है कि मेरी अम्मी जो है मुझसे फोन पे रो रही थी कि तुम जॉब छोड़ दो, ठीक है, तुम मतलब क्योंकि ये नहीं उनको, अब वो बहुत ट्रॉमा में है जब वो ये सुन रही हैं कि इतने सारे डॉक्टर्स का इंतकाल हो चुका है, तो उनको हर वक्त ये डर लग रहा है, उनको मेरे हस्बैंड को कि जो है कहीं ऐसा ना हो कि मैं एक घर पे ले आऊं, ठीक है, ये मर्ज एक तो एक तरफ ये है। फिर आप ये जिसके लिए कर रहे हैं, ठीक है, वो आपको गालियां दे रहा है, वो आपको ट्रस्ट नहीं कर रहा, ठीक है, वो आपको जो है आपको दुश्मन समझ रहा है, आपकी बात पे यकीन नहीं कर रहा और हर एरे गहरे की बात पे यकीन कर रहा है, सेना मक्की खा लूंगा मैं, ये कर लूंगा वो कर लूंगा, पता नहीं क्या क्या, ठीक है, मतलब जो जो भी कह देता है उस पर यकीन कर रहा है, ठीक है। और ये आम पब्लिक खाली नहीं है, ये तो इतनी क्लिप्स आ चुकी हैं कि उनको मौलवी जो हमारे मौलाना हजरात है, ठीक है, वो उनकी क्लिप्स आ चुकी हैं कि वो कह रहे हैं कि अस्पताल कभी मत जाना, डॉक्टर ये कर देंगे वो कर देंगे, तो इस तरह की क्लिप्स भी आ चुकी हैं। तो मतलब आप एक तो ये सिस्टमैटिक तरीके से बहकाया जा रहा है, फिर उसके बाद आपको वायलेंस के रियल टाइम में वाकयात नजर आ रहे हैं, जेपीएमसी को वैंडलाइज कर दिया गया, फिर अब सिविल हॉस्पिटल को वैंडलाइज कर दिया गया, पटेल के बाहर वो हुआ, ठीक है, बार बार हर मैंने फेस किया है, हमारे लिए काउंसलिंग करना मरीजों की मुश्किल हो रही है, मरीजों के अटेंडेंस की हम काउंसलिंग करना शुरू करते हैं, आगे से उनका इतना अग्रेसिव एटीट्यूड होता है, ऐसा लगता है हमने उनके मरीजों के साथ पता नहीं क्या हम कर रहे हैं आइसोलेशन वार्ड में। हम एक पूरा दिन, आप ये इमेजिन करें पूरा दिन इतनी गर्मी में पूरा पीपी पहनना, ठीक है, वो मास्क पहनना और इतनी गर्मी में पहन के बैठना, ये आसान है पूरा रमजान?
बिल्कुल कितना आसान नहीं है। बहुत शुक्रिया डॉक्टर मुबशर फजल, आपने मुझे ज्वाइन किया, डॉक्टर समरीन सरफराज आप हमारे साथ थी, आपका भी बहुत शुक्रिया, थैंक यू।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
ये वॉइस ऑफ अमेरिका है, मैं हूँ असद हसन और प्रोग्राम के सिलसिले में हम बात करेंगे। रियासत इंडियाना के शहर मिनियापोलिस में गुज़श्ता हफ्ते एक सियाफाम शहरी 40 साल जॉर्ज फ्लॉयड की एक सफ़ेद फाम पुलिस ऑफिसर के हाथों गिरफ्तारी के दौरान मौत पर अमेरिका भर में मुजाहरे हो रहे हैं और अब इन मुजाहरों में तशद्दुद जो है वो सामने आ रहा है और इस तशद्दुद को देखते हुए कई शहरों में देखा गया है कि बड़े बड़े स्टोर्स को आग लगा दी गई है और लोग मुश्तैल हैं, पुलिस उस पर कंट्रोल करने की कोशिश कर रही है। गुज़श्ता रोज़ यहाँ वाशिंगटन DC में वाइट हाउस के सामने एहतजाज किया गया, न्यूयॉर्क में एहतजाज हुआ और उस एहतजाज के दौरान मज़ीद ये हुआ कि पुलिस की गाड़ी एहतजाजियों या प्रोटेस्टर्स के बीच आ गई, इसके ऊपर भी तहकीकात हो रही है, मामला काफ़ी संजीदगी की तरफ जा रहा है और इन्हीं हालात को देखते हुए कम अज़ कम 12 रियासतों में नेशनल गार्ड्स को तलब कर लिया गया है। आपको बताते चलें कि गुज़श्ता 4 रातों के दौरान ये एहतजाज हो रहे हैं मुख्तलिफ जगहों पर जहाँ पर आवाम बड़े मुश्तैल नज़र आते हैं और अब ये एहतजाज का दायरा सिर्फ अमरीका में नहीं, अमरीका से बाहर भी चला गया है। ताज़ा तरीन इतलात के मुताबिक लंदन में अमरीका की एम्बेसी के सामने, अमरीका के सफारत खाने के सामने भी लोगों ने एहतजाज किया है। कैसे देखा जा रहा है, पुलिस के अंदर किस तरह के रिफॉर्म की ज़रूरत है, تاکہ اس طرح کے واقعات پیش نہ آ سکیں یا پھر ان واقعات کے پس منظر میں ایک بار پھر بلیک لائف میٹر اس کا سلوگن نہ سامنے آئے اور ایک بار پھر اس تاثر کے اوپر تجزیہ اور تبصرے نہ ہوں کہ کیا امریکہ کے اندر اب بھی کسی بھی سطح میں نسل پرستی کا عمل کار فرما ہے ایسے واقعات کے پیچھے. بات ہم کرتے ہیں اس پہ طلعت رشید صاحب نے ہمیں جوائن کیا ہے, بار بار ہم ان کو زحمت دیتے ہیں, ایک تو ریپبلکن پارٹی سے ان کی وابستگی جو اس وقت حکمران جماعت ہے اور ساتھ ساتھ وہ ول کاؤنٹی شکاگو میں پولیس کمشنر بھی ہیں. جہانگیر کھٹک صاحب ہمارے ساتھ ہیں, سینٹر فار کمیونٹی اینڈ ایتھنک میڈیا نیو یارک سٹی یونیورسٹی سے ان کی وابستگی, رائٹر ہیں, کالمسٹ ہیں, بلاگر ہیں, جرنلسٹ ہیں. تھینک یو سو مچ دونوں مہمانوں کا, بہت شکریہ اور آپ نے ہمیں جوائن کیا ہے. کھٹک صاحب, آپ کے خیال میں یہ واقعہ جو منیاپولس سے شروع ہوا ہے اس وقت کس سکیل تک پہنچ چکا ہے اور اس کی کہنا چاہیے کہ جو وائبریشنز ہیں اور اس کی باز گشت کہاں کہاں سنی جا رہی ہے؟
میں تو آپ سے یہ کہوں گا کہ جو بھی ہوا ہے یہ بہت غلط ہوا ہے. پولیس کو ایسی ٹریننگ کبھی نہیں ہوتی کہ وہ کسی شہری کو اگر گرفتار کریں اور اس کے بعد اتنی ٹائٹ اس کو رکھیں کہ اس کی ہلاکت ہو جائے. مطلب یہ کہ یہ کوئی بھی کنڈون نہیں کرتا, ہمارا اپنا پولیس ڈپارٹمنٹ جو ہے وہ ایسا نہیں کرتا کوئی بھی, لیکن ہمیں جو بھی پولیس آفیسر نے کیا ہے وہ حد سے تجاوز کر گئے ہیں اور واقعی ہم سب اس کے خلاف ہیں اور سب نے پروٹیسٹ کیا ہے کہ اس کو ایسا نہیں کرنا چاہیے تھا. لیکن یہ کہ بعض اوقات پولیس آفیسر سیلف ڈیفینس سیلف پروٹیکشن کے لیے وہ ایسے ایسے کام کرتے ہیں اور اپنی جو لمٹس ہیں اسے تجاوز کر جاتے ہیں.
میرا اگرچہ سوال طلعت صاحب جو ہے جہانگیر کھٹک صاحب سے تھا, لیکن چونکہ آپ نے پہلے رسپونڈ کیا تو میں آپ سے یہ پوچھ لینا چاہتا ہوں کہ پولیس آفیسر سفید فام پولیس آفیسر ہیں, ان کے اوپر جو چارجز لگائے گئے ہیں کیا وہ جسٹیفائی کرتے ہیں؟ یعنی تھرڈ ڈگری مرڈر جو ہے وہ لگایا گیا ہے جبکہ ویڈیو اس سے مختلف چارجز کی بظاہر متقاضی لگتی ہے.
یہ تھرڈ ڈگری ہے, واقعی یہ جو ہے مطلب ہے کہ یہ ایکسٹریم ہو جاتا ہے اس کے اوپر کہ کیونکہ کسی کی ہلاکت ہوئی ہے, یہ جو ہے یہ بہت بڑا افنس ہو جاتا ہے اگر کسی کی ہلاکت ہوتی ہے اور اسپیشلی پولیس کسٹڈی کے اندر. اور ہم نے دیکھا ہے کہ پولیس آفیسر نے اپنا جو گھٹنا ہے وہ اس کے سینے پہ رکھا ہوتا ہے اور وہ فلوئڈ جو ہے وہ بار بار کہہ رہا تھا کہ یو نو میرا سانس گھٹ رہا ہے, مجھے چھوڑو مجھے, یو نو اس نے کافی دفعہ کہا لیکن پولیس آفیسر نے بالکل نہیں سنا. اور وہ اور اس کے علاوہ اس کے ساتھ تین چار دوسرے پولیس آفیسر بھی تھے, وہ بھی اس کو دیکھتے رہے, انہوں نے بھی اس کی مدد نہیں کی. مطلب یہ کہ یہ بہت ہی غلط اور شرمناک.
تو تھرڈ ڈگری کیا ہائیسٹ کہنا چاہیے یا زیادہ تشدد کو ریفلیکٹ کرتا ہے؟
موسٹلی ہائیسٹ ہی ہوتا ہے, ورنہ یہ ہوتا ہے کہ جو شوٹ کرے بالکل پوائنٹ بلینک وداؤٹ اینی, وہ اس سے ذرا ہائر ہوتا ہے. لیکن یہ بھی جو ہے مطلب کہ اس نے کوئی ویپن استعمال نہیں کیا, اس نے یو نو باری پارٹس وغیرہ جو ہے اس کو استعمال کیے, تو اس وجہ سے حالانکہ اس پولیس آفیسر آئی ڈونٹ تھنک کہ اس کو خود پتا ہوگا کہ جو یہ کر رہا ہے اس سے ہلاکت ہو سکتی ہے. لیکن یہ کہ چونکہ چارجز ہیں ایویڈنس ہے سب دیکھا ہے, اب یہ کہ یہ کورٹ کے اندر جا کے ڈیسائیڈ ہوگا کہ وہ کتنی حد تک آگے گئے اور اس کا کیا کہنا تھا.
جہانگیر کھٹک صاحب, آپ نے اب تک کیا دیکھا ہے منیاپولس سے جو بات شروع ہوئی اور اس وقت پورے ملک میں ہے تاکہ امریکہ کے باہر امریکی امبیسیوں کے سامنے یہ احتجاج ہو رہا ہے, کیا اس کے اندر ابھی تک چیزیں انفولڈ ہوئی ہیں اور کیا میسج ہے پولیٹیکل لیڈرشپ کے لیے؟
دیکھیے, بہت بہت شکریہ اسد صاحب. جو اب تک ہوا ہے کچھ تو طلعت صاحب نے بیان کیا اور جو پولیس آفیسر کے خلاف جو مقدمہ درج کیا گیا ہے اس پر بھی بڑی بحث ہو رہی ہے, تمام باتوں پر تو میں آؤں گا. لیکن سب سے پہلے جو یہ واقعہ ہوا ہے, دیکھیے اس کے بعد جو اتنا بڑا ایک اسپونٹینیس ریسپانس آیا ہے, یہ کوئی یعنی افریقن امریکنز کی امریکہ میں کوئی سیاسی قیادت نہیں ہے, یعنی سیاسی جماعت نہیں ہے باضابطہ کہ جس کے تحت وہ اٹھتے اور انہوں نے پورے ملک میں اپنے لوگوں کو موبلائز کرتے. بلکہ ہم نے یہ دیکھا کہ جو ہی یہ واقعہ ہوا اور وہ ویڈیو وائرل ہوئی, اور وہ اتنی دلخراش ویڈیو ہے کہ جس میں بالکل باقاعدہ ایک شخص کو قتل کیا جا رہا ہے, اس کے بعد لوگ نکلے اور وہ رنگ و نسل سے بالا تر ہے. میرا خیال آپ دیکھیے کہ پروٹیسٹ میں آپ کو سفید فام بھی نظر آتے ہیں, سیاہ فام بھی نظر آتے ہیں, آپ کو ایشینز بھی نظر آتے ہیں, آپ کو ہر سوچ فکر رنگ نسل کے لوگ نظر آتے ہیں یہاں پر, جس کا مقصد یہ ہوا کہ ہر شخص نکلا ہے انسانیت کے نام پر اور جو بنیادی حقوق کے نام پر. اور اسی لیے اس واقعے نے امریکہ کی اس دکھی رگ کو چھڑا ہے جو کہ گزشتہ کچھ چند کافی کافی سالوں سے نہیں بلکہ میں کہوں گا صدیوں سے یہ معاملہ چلا آ رہا ہے ریس ریلیشن کا. جو ریسزم جو ہے یہ اس کے بارے میں جو ہمیشہ سے ایک دعویٰ کیا جاتا رہا ہے مختلف لوگوں کی جانب سے, خصوصاً وہ لوگ جو کہ امریکی جو لا انفورسمنٹ سسٹم کے کریٹکس ہیں, ان کا خیال یہ ہے کہ اس کے اندر سسٹمک ایشوز ہیں, یعنی اس نظام کے اندر اس قسم کے مسائل ہیں جس کی وجہ سے جو ہمارا لا انفورسمنٹ کا میکینزم ہے اس کے اندر ایسی کلچر پنپ رہی ہے جہاں پر وہ لوگ جو کہ لا انفورس کرتے ہیں جس میں پولیس والے بھی شامل ہیں, وہ لوگ اپنی بعض اوقات جو ان کی جو ان کے جو
ایس او پیز ہیں لمٹس ہیں
لمٹس جو ہیں اس سے وہ بیسیکلی کراس کر جاتے ہیں لمٹس کو, اور ہم نے یہی دیکھا ایک دفعہ نہیں کئی دفعہ, پھر یہاں پر بات رکی نہیں. مسئلہ یہ ہے کہ جب بھی کبھی ایسا واقعہ ہوتا ہے تو وہ لوگ جو کہ اس میں پکڑے جاتے ہیں وہ رہا بھی ہو جاتے ہیں. آپ دیکھیے گزشتہ جتنے بھی واقعات ہوئے ہیں اس میں ہمیشہ سے جو ٹھیک ہے مقدمے بھی درج ہوئے, لیکن بعد میں آپ دیکھیں یہاں پر نیو یارک میں کئی واقعات ہوئے جس میں کہ پولیس آفیسر جو کہ باقاعدہ ڈائریکٹ قتل میں ملوث تھے وہ چھوڑ دیے گئے, عدالت نے ان کو چھوڑ دیا, ایویڈنس نہیں تھا. ایویڈنس کیوں نہیں تھا؟ وہ اسی سوال پر نہیں تھا جس کا آپ نے پوچھا کہ تھرڈ ڈگری کیوں ہے, فرسٹ ڈگری کیوں نہیں ہے. سوال یہ ہے یہ کام تو عدالتوں کا ہے, وہ فیصلہ کرے گی کہ یہ واقعی تھرڈ ڈگری تھا فورتھ ڈگری تھا یا تھا ہی نہیں, یہ تو ان کا کام ہے, ہمارا کام تو نہیں ہے. لیکن اگر آپ سے پوری دنیا یہ تقاضا کر رہی ہے کہ اس واقعے میں چار افراد ملوث تھے جنہوں نے پولیس یونیفارم پہنی ہوئی تھی, وہ آفیسر تھے, ایک بہت بڑے ادارے کو ریپرزینٹ کر رہے تھے جس پر لوگوں کا اعتماد ہے, تو لہذا اس اعتماد کو قائم رکھنے کے لیے آپ کو ان چاروں افراد کے خلاف جو کہ پولیس یونیفارم میں تھے ان آفیسرز کے خلاف آپ مقدمہ درج کیجئے. یہ تو نہیں کہہ رہے کہ آپ ان کو ڈائریکٹ جو ہے سزا دیں, وہ تو یہ کریں ان کے خلاف آپ مقدمہ درج کیجئے. عدالتیں ہیں, عدالتی نظام اپنا کام کرے گا اور وہ پھر فیصلہ کرے وہ ان کو چھوڑ دیں یا ان کو سزا دیں, یہ ان کا کام ہے. یہ بات یہاں سے شروع ہوئی تھی. ابھی ایگریویشن اسی لیے ایک وجہ سے بھی آ رہی ہے کہ ابھی تقاضا یہ کیا جا رہا ہے جو منیسوٹا کے گورنر ہیں جہاں پر منیاپولس شہر جہاں شامل ہے وہاں پر گورنر سے یہ تقاضا کیا جا رہا ہے, ان سے یہ ڈیمانڈ کیا جا رہا ہے کہ جناب آپ اس مقدمے کو مس ہینڈل کر رہے ہیں, آپ اس کے لیے وہ گراؤنڈز فراہم کر رہے ہیں جس کی وجہ سے اس بات کا امکان موجود ہے کہ جو جارج فلوئڈ کی فیملی ہے اس کو شاید انصاف نہ ملے, اور وہ افراد جن کے اوپر یہ الزام لگ رہا ہے کہ وہ اس قتل میں ڈائریکٹ ملوث ہیں وہ شاید اس سے چھوٹ جائیں. اور اس کی بنیادی وجہ یہ ہے کہ جس بنیاد پر آپ نے مقدمہ درج کیا ہے یہ بنیاد کافی کمزور ہے,
اور یہ سب سے زیادہ الارمنگ ہے کہ جب الارمنگ ہے کہ اس لیے کہ جب لوگوں کا اس بارے میں یقین یا اعتماد نہ ہو کہ ان کو انصاف ملے گا. عدالت رشید صاحب یہ بتائیے گا کہ کیا اس طرح کے مقدمات میں اس بات کی پاسبلٹی یا گنجائش ہے کہ پولیس جب خود پارٹی ہو, سو مقدمہ اگر یا ایف آئی آر ایون تحریر کرنے کی بات ہے یا انویسٹیگیشنز کی بات ہے, جو پولیس کا اس میں عمل دخل نہ ہو, باقی انویسٹیگیٹو جو ایجنسیز ہیں وہ مصروف عمل ہوں, وہ متحرک ہوں.
دیکھیں یہاں کا جو جوڈیشل سسٹم ہے نا وہ بہت اسٹرانگ ہے. خدق صاحب نے بہت اچھا کہا کہ یہاں پہ دیکھیں جتنے بھی پولیس آفیسر جو بھی راڈنی کنگ کا آپ شاید پتا ہوگا, آج سے کوئی 15-20 سال پہلے ہوا تھا اس کا کیس, اس میں بھی پولیس آفیسر رہا ہو گیا تھا حالانکہ سب ایویڈینس تھا, لیکن یہ ہوتا ہے کہ جب کورٹ میں جاتا ہے تو کورٹ ڈیسائیڈ کرتا ہے, اس میں پھر سب لوگ پیچھے ہٹ جاتے ہیں, جو بھی جج ڈیسائیڈ کرتا ہے وہی فیصلہ جو ہے وہ فائنل ہوتا ہے. اور میں یہ پریڈکشن اس کی کروں گا کہ میں بلکہ کہوں گا کہ یہ آفیسر بھی رہا ہو جائے گا, کیونکہ جو بھی مقدمہ انہوں نے کیا ہے جج جو ہے وہ پورا ایویڈینس دیکھے گا, اس کے بعد کہے گا جی ٹھیک ہے کہ یہ اس پہ اترتا نہیں یا یہ اس پہ جو چارجز لگے ہیں وہ اس افینس کے مطابق نہیں ہے. تو یہاں کا سسٹم ہے, اسٹرانگ سسٹم.
تو جہاں خٹک صاحب صحیح کہہ رہے ہیں نا کہ آپ نے چارجز ایسے فریم کی ہیں, تو پھر اس کا مطلب یہ تو پہلے دن سے ہی ایک ایفرٹ کر لی گئی کہ اس کو بچانا ہے, پولیس اپنے آفیسرز کو بچانے کے لیے اس کے پیچھے کھڑی ہے.
پولیس جو ہے نا بڑی اسٹرانگ ہے یہاں پہ, پولیس آپ کو پتا نہیں, پولیس یونین جو ہے ہم لوگ بازو کا کیسز ہم لوگ ہینڈل کرتے ہیں کیونکہ یو نو وی آر پارٹ آف اٹ, تو ہم لوگ ایون ہم کمشنر جو ہیں بورڈز والے وہ ہار جاتے ہیں کیونکہ یہ ایک یونین سے آ جاتی ہے, پھر یہ جوڈیشل سسٹم اتنا اسٹرانگ ہو جاتا ہے, پھر پولیس والے وہ یہ کہتے ہیں کہ ہمارا ہفتے میں 2 یا 3 پولیس آفیسر مارے جاتے ہیں. اگر آپ دیکھیں ہسٹری, پچھلے ہفتے بھی 2 پولیس آفیسر घरों में गए और वहां पे वो प्रोटेक्ट करने के लिए गए उनको, लेकिन उन पे गोली चला दी गई, उनको फौरन मार दिया गया। तो ये है, हर हफ्ते में एक या दो ऑफिसर, पुलिस ऑफिसर मारे जाते हैं, इसलिए जो है वो अपनी प्रोटेक्शन के लिए ये करते हैं सब कुछ। हालांकि बाज़ों का ये तजावज कर जाते हैं जो कि नहीं करना चाहिए, लेकिन वो अपने डिफेंस में ये करते हैं।
तो दले साहब, अब आप हमें ये बताइएगा कि मंगल के दिन आपकी काउंटी में भी, जहाँ पे आप पुलिस कमिश्नर हैं, वहाँ पे एहतजाज होने जा रहा है इसी जॉर्ज फ्लॉयड की इस मौत के खिलाफ, सो आप कैसे डील कर रहे हैं प्रोटेस्टर्स के साथ, पुलिस को आपके क्या इंस्ट्रक्शंस हैं?
हमें जी, हमने ये कहा है कि उनको एक इलाका दिया है, शिकागो में जो कल हुआ वो तो बहुत गलत हुआ, वो बहुत ओपन था, लेकिन हमारा जो है चूंकि काउंटी है, हम लोग शिकागो से 25-26 मील सबर्ब, वेस्ट साउथ वेस्ट सबर्ब में है, तो हमने उनको एक इलाका दिया है कि खाली वहां पे एहतियात करेंगे और कोई डंडा वगैरह या कोई गन वगैरह उनके पास नहीं होगी, और पूरी हम लोग उनका, हमने कहा ठीक है जी, आप पीसफुल अगर प्रोटेस्ट करेंगे तो हम उसकी फेवर में है, अगर खुदा ना खास्ता कुछ लोग अगर तजावज करेंगे तो जाहिर है पुलिस होगी। हमारा भी, मैं फायर डिपार्टमेंट से भी आ रहा था, तो फायर डिपार्टमेंट पूरे जो है वो रेडी है सिचुएशन को हैंडल करने के लिए, अगर खुदा न खास्ता हाथ से बढ़ जाती है। यहाँ पे एक ये मैं बात कहूंगा कि चूंकि शिकागो तो बहुत बड़ा शहर है और उसमें लोग भी ज्यादा है, एथनिक कम्युनिटी भी काफी है, उसके बरक्स यहाँ सबर में इतने लोग नहीं होते, तो यहाँ एक काफी पीसफुल होगा, क्योंकि हमने पूरी गाइडलाइन जो है वो सेट कर दी है प्रोटेस्टर्स के लिए, तो हम कोशिश करेंगे कि ये बिल्कुल स्मूथ रहे, कोई मसला ना हो। यहाँ पे उनका हक बनता है, ये प्रोटेस्ट जो है ये हक बनता है, और हम इसकी फेवर में, हमने आज तक किसी को रोका नहीं, हम ये कहते हैं ठीक है प्रोटेस्ट करें, लेकिन एट द सेम टाइम कि किसी की मौत को नुकसान नहीं पहुंचाना, किसी को वैसे भी नुकसान नहीं पहुंचाना आपने, और आपने जो भी बैनर्स वगैरह, ठीक है हम उसकी फेवर में है, आप बैनर रखें, बैनर लगाएं, जो आपके साथ ज्वाइन करना चाहते हैं ज्वाइन करें, लेकिन हद से तजावज़ नहीं करना।
जहांगीर खट्टर साहब, अगर हम तलत रशीद साहब की गुफ्तगू सुने, वो खुद भी ये बताते हैं कि सारी पुलिस है, एक तो सेल्फ उसके पास पावर्स हैं, फिर यूनियन जो है वो मुअसर है, सो इन हालात में क्या समझा जाए कि पुलिस के पास लाइसेंस टू किल है और सिस्टम में झोल है, उसको फिक्स करना है, पोलिटिकल लीडरशिप के लिए क्या मैसेज है, उनको इस मामले को कैसे डील करने की जरूरत है?
कहूंगा एक तो ये कि इसके दो एस्पेक्ट्स हैं, एक तो वो जो कि पॉलिटिकल लीडरशिप है जो आपका हिस्सा है, पहला हिस्सा जो पुलिसिंग है, देखिए पुलिसिंग पूरी दुनिया में मुश्किल तरीन काम है, इंतहाई मुश्किल काम है, और स्पेशली ऐसा मुल्क जो कि दुनिया में जमहूरियत के लिए एक मरकज समझा जाता हो, वहां पर पुलिसिंग सबसे ज्यादा मुश्किल है। उसकी वजह यह है कि कोई भी शख्स कहीं भी जाकर यह दावा कर सकता है कि मेरे साथ पुलिस ने ज्यादती की है, तो वो तो इसलिए पुलिस के लिए एक टाइट रोप वॉक होती है हमेशा कि वो कहीं ऐसा काम ना करें जिससे कि वो तजावुज करें, एक बात। दूसरा यह है कि पुलिसिंग में चूंकि डायरेक्ट ह्यूमन लाइफ इन्वॉल्व होती है, यानी वो लोग जिनका काम सिटीजन्स को प्रोटेक्ट करना है, उनको अपने आप को सबसे पहले प्रोटेक्ट करना है, ये आई एम श्योर के तलत साहब माशाल्लाह जिस पोजिशन में यही इनके शायद एसओपी है कि फर्स्ट ऑफ ऑल प्रोटेक्ट योरसेल्फ, क्योंकि अगर पुलिस ऑफिसर प्रोटेक्टेड है तो वो मुझे प्रोटेक्शन देगा, अगर वो प्रोटेक्टेड नहीं है तो मुझे कहां से प्रोटेक्शन देगा, लिहाजा वो बात तो बिल्कुल समझ में बलतर नहीं है, बिल्कुल समझ में आती है, और मेरा ख्याल है उसको रिस्पेक्ट भी करना चाहिए। जहां मसला आता है वो आता है कल्चर का और एसओपी का। देखिए हमारे पास बहुत सारे केसेस आए हैं गुज़श्ता चंद सालों में, जैसा रॉडनी किंग का यहाँ पर, अहमद यालो का न्यूयॉर्क में केस हुआ, उस बेचारे को 40 गोलियां मारी थी और फिर उसमें भी पुलिस वाला जो है वो रिहा हो गया था। यहाँ पर बहुत सारे वाकयात हैं जहां पर के पुलिस वाले अल्टीमेटली रिहा हुए हैं। वजह ये है कि एक तो जो हमारा अपना सिस्टम है वो अगर जो पॉलिटिकली तो बयान देता है जो हमारा जितना पुलिसिंग का सिस्टम है कि हम प्रोटेक्ट करना चाहते हैं और हम विल बी वेरी फेयर, अगर कोई ज्यादती करता है तो हम उसको पीछे जाएंगे, लेकिन अल्टीमेटली वो अपने लोगों को इस तरीके से मुकम्मल तौर पर लेट डाउन नहीं करना चाहते, क्योंकि ओवरऑल पुलिस के मोरल पर भी उसका बहुत बड़ा असर पड़ता है, क्योंकि जो पुलिस वाला अगर एक किसी लॉ अबाइडिंग सिटीजन के साथ डील कर रहा है तो शायद उसके लिए वो ज्यादा आसान है, लेकिन अगर एक ऐसा शख्स जिसके बारे में श्योर नहीं है तो उसको अपनी लाइफ भी प्रोटेक्ट करनी है और ये भी ध्यान में होगा कि अगर मैं ये करूं तो क्या इससे कुछ होगा मेरे लिए। लिहाजा जो ट्रेनिंग होती है उमूमन उनको ये कहा जाता है कि कॉन्सिक्वेंसेस को छोड़ो, पहले अपने आप को प्रोटेक्ट करो और जो जिसके साथ आप डील कर रहे हो उसको किसी तरह से भी न्यूट्रलाइज करो, उसके अंदर मारना भी शामिल होगा। मेरी ये राय है कि ये इस किस्म की सोच वहां पर कहीं ना कहीं मौजूद है। अब उसकी वजह से चूंकि बैड एप्पल हर जगह होते हैं, तमाम पुलिस वाले बुरे लोग नहीं है, बहुत अच्छे लोग हैं बेचारे, जिस तरह तल्हा साहब ने जिक्र किया
अपनी जाने उनकी भी जाती है,
बिल्कुल एग्जैक्टली, लोग अपनी जाने गंवा रहे हैं, दे आर ऑल्सो डाइंग इन लाइन ऑफ ड्यूटी, सो वी शुड रिस्पेक्ट देम, हमें उनकी रिस्पेक्ट करनी चाहिए। जहां पर जो तब्दीली चाहिए वो ये, नंबर वन, पूरा का पूरा जो अमरीका का पुलिसिंग का निजाम है उसकी एक पूरा एक जबरदस्त किस्म का रिव्यू होना चाहिए, और उसके अंदर ऐसे लोग जिनका पास कहीं ना कहीं रेसिज्म से मिलता हो उनको वहां से फारिग करना चाहिए, पहला, क्योंकि वो पूरे सिस्टम को बदनाम कर रहे हैं, बर्बाद कर रहे हैं। नंबर टू, जितने एसओपीज है, देखें जो पहले केसेज आए तो वो बॉडी कैमराज का जिक्र क्यों आया था, वजह इसीलिए थी कि लोग कहते थे कि पुलिस नहीं किया, पुलिस कहते हमने नहीं किया, आखिर में हाल ही ये निकला कि जनाब आप जब ऑपरेशन पे जाएंगे तो आपने बॉडी कैमरा ऑन करना होगा, ठीक है, बॉडी कैमरा इसीलिए आया था। इस किस्म के मजीद इस निजाम में बेहतरी की गुंजाइश है और वो करनी पड़ेगी आपको, जब तक कि आप तथ्यी अमल, बेहतरीन अकाउंटेबिलिटी और जो आपकी ट्रेनिंग मैनुअल्स हैं उनको भी थोड़ा सा रिविजिट किया जाए, कि जहां पर थोड़ा सा ह्यूमन एस्पेक्ट को भी लाया जाए कि आप किस तरीके से सेफ तरीके से, आप उन लोगों को न डाले खतरे में, लेकिन कम अज कम इस निजाम को रिव्यू करें, बिकॉज इट इज नॉट डिलीवरिंग, इट इज डिलीवरिंग डेड बॉडी।
पहले तो रशीद साहब, तीन चार उनकी तजावीज हैं रिव्यू करने के रेफरेंस में, आप इत्तेफाक करते हैं?
जी 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 नहीं, मैं बताऊं आपको, अगर इसका दूसरा इफेक्ट देखें, हमें मसला भी हो रहा है कि पुलिस में लोग आना नहीं चाहते। अब आजकल अभी हमने पिछले हफ्ते इंटरव्यू लेना शुरू किए, अभी पहले तो हम लाइव इंटरव्यू लेते थे, अब ऑनलाइन इंटरव्यू लिए हैं, कोई 80 लोगों ने अप्लाई किया है और हमें कोई 10 या 12 लोग चाहिए, और हमें ये खतरा रहता है कि इस किस्म के हालात देख के वो पीछे हट जाते हैं, और हमें रिक्रूटिंग में बहुत मसला, हालांकि हमारी पे भी हम $64,000 से शुरू करते हैं और 5 साल के अंदर उनको गारंटी 95,000 बनाते हैं, उसके बावजूद हमें रिक्रूटिंग में बहुत मसले होते हैं ये हालात देखे, क्योंकि कोई भी अपनी जान पे खेलना नहीं चाहता, लोगों को प्रोटेक्ट करने के लिए उसको ये पता है कि मेरी जान जो है वो भी ज्यादा चीज है, जैसे खतक साहब ने पहले कहा। दूसरी बात ये कि आजकल हम लोगों ने ये किया है, आजकल क्या मतलब, मैं 5-6 साल से हूँ इस पोजिशन पे, और हमने जो है ना कम्युनिटी पुलिसिंग जो है इस पे ज्यादा एम्फेसाइज किया, बल्कि इंटरव्यू के अंदर भी हम लोग यही, मैं उनसे यही सवाल पूछता हूँ कि आपकी इन्वॉल्वमेंट कम्युनिटी में क्या थी, इस पुलिस ज्वाइन करने से पहले आप किसी चर्च में इन्वॉल्व थे, आप किसी कम्युनिटी ऑर्गेनाइजेशन में इन्वॉल्व थे, ताकि उनको सेंस ऑफ कम्युनिटी हो। अब वो पहले वाली बात खत्म हो गई है कि जी के आप डंडा लेके चलाएंगे, वो बात नहीं है, अब ये है कि आपने कम्युनिटी के अपना अच्छा किरदार कैसे पेश करना है। पुलिस ऑफिसर लोग डरते हैं, हम उनसे यही कहते हैं और बार बार हम कहते हैं कि जब भी आप किसी पार्टी होती है कहाँ पे आप जाएं, पुलिस वाला जाके उनसे कहे जी हेलो हाउ आर यू, मतलब उनसे कहे जी कि मैं भी आपकी तरह हूँ, और उनको अप्रिशिएट करें, लोग भी अप्रिशिएट करेंगे कि लोग चाहते हैं कि जो डिस्टेंस है ना ये कम हो। जब कम्युनिटी एजुकेट होती है, पुलिस वाले एजुकेट होते हैं, तब उनको अपने कल्चर का पता, जैसे हमारा देखिए ना, अब हम पाकिस्तानी हैं, मुस्लिम हैं, मैं पुलिस और फायर वालों को यही कहता हूँ कि जब भी आप हमारे मुसलमानों के घर में जाएं तो ना करके जाएं, क्योंकि हमारी औरतें हिजाब करती हैं, पर्दा करती हैं, ऐसे ये चीजें जो है, क्योंकि मैं पहला वाहिद कह सकते हैं मुसलमान,
लेकिन लेकिन दला साहब ये तो खैर मुस्लिम्स की बात ना भी हो तो वैसे भी नॉक करके जाना है,
नहीं वो है, लेकिन लेकिन हमारे जो है ना यहाँ तो ये नहीं होता, यहाँ तो पता होता है एक दरवाजा होता है ना, तोड़ फाड़ के अंदर चले जाते हैं, दिस इज फैक्ट ये होता है, खासकर जो जहाँ पे कोई 911 कॉल करता है तो उसमें ये होता है कि जो भी कॉल करता है वो डेस्परेट होता है।
थैंक यू सो मच तलत रशीद साहब, पुलिस कमिश्नर वेल काउंटी शिकागो, आपने में ज्वाइन किया। जहांगीर खटक साहब को डायरेक्टर सेंटर फॉर कम्युनिटी एंड एथनिक मीडिया न्यूयॉर्क यूनिवर्सिटी, आप हमारे साथ थे, आपका बेहद शुक्रिया।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में शाम 7 बजे से सुबह 7 बजे तक urduvoa.com पर बराह रास्त सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए।
دن ہو یا رات جب دل چاہے اس پتے کو یاد رکھیے www.urduvoa.com.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن اور پروگرام کے حصے میں ہم بات کریں گے صدر ڈونلڈ ٹرمپ ان کی جانب سے ایک ایگزیکٹو آرڈر جس میں یہ کہا گیا ہے کہ چینی طالب علم امریکہ میں اعلیٰ تعلیم کے لیے نہیں آ سکتے, وہ ریسرچ کے دروازے ان کے اوپر بند کر دیے گئے ہیں, پابندی لگا دی گئی ہے. پریزیڈنٹ ٹرمپ کا کہنا یہ ہے کہ چین اپنے گریجویٹ اسٹوڈنٹس اور ریسرچرس کو امریکہ سے غیر قانونی طور پر انٹلیکچوئل پراپرٹی چرانے کے لیے استعمال کر رہا ہے. یہ انیشیٹو ایسے وقت میں لیا جا رہا ہے جب امریکہ اور چین کے درمیان تعلقات میں کشیدگی ہے, اور اس یہ کشیدگی پہلے اگر بزنس اینڈ ٹیرف کے اوپر پائی جاتی تھی, باقی اکنامک پالیسیز کے اوپر. پراپرٹی انٹلیکچوئل پراپرٹی کا معاملہ بھی بڑا پرانا ہے جو بڑے عرصے سے چلا آ رہا ہے, لیکن اس کو زیادہ ہوا دی کرونا نے, کیونکہ امریکہ کا اور صدر ڈونلڈ ٹرمپ کا یہ موقف ہے کہ امریکہ چین سے تسالی ہوئی ہے اور وہاں پہ جو احتیاطی اقدامات لیے جانے چاہیے تھے وہ نہیں لیے گئے. یہی سبب ہے کہ امریکہ اور باقی دنیا کو اس کی ایک قیمت چکانا پڑ رہی ہے. سو تعلقات میں کافی کشیدگی ہے. پھر ریسنٹلی وہاں پہ چین کے ساتھ اور تائیوان اور ان معاملات کے اوپر بھی کافی کشیدگی پائی جا رہی ہے. سو اس انیشیٹو کا کیا مطلب ہوگا طالب علموں کے لیے, اس کے کیا اثرات ہیں بائیلیٹرل تعلقات میں, اس پہ کیا امپیکٹ ہوگا؟ ڈاکٹر مقتدر خان صاحب ہمارے ساتھ موجود ہیں, انٹرنیشنل ریلیشنز کے ایکسپرٹ ہیں, دہلی یونیورسٹی کے ساتھ ان کی وابستگی, ان سے انالیسز لیتے ہیں. ڈاکٹر صاحب بہت شکریہ آپ کا, آپ نے جوائن کیا.
شکریہ
ڈاکٹر صاحب. کیا معنی ہے اس ایگزیکٹو آرڈر کے پریزیڈنٹ ٹرمپ کے, اور کیا اس طرح کسی بھی ایک ملک کو وہ ڈسکریمنیٹ کر سکتے ہیں, اگر یہ لفظ درست ہے, ان کو ہدف بنا سکتے ہیں؟
تو ایک لفظ ڈسکریمنیٹ اس لیے نہیں کر سکتے آپ, کیونکہ ان کا کوئی ایسا قانونی حق نہیں ہے کہ امریکہ میں وہ آ کے پڑھے.
صحیح.
کیا انڈیا کے لوگ جا کے پڑھ سکتے ہیں چائنا میں؟ نہیں نا.
جی.
تو یہ ایک بات ہے, تو یہ کوئی رائٹ وغیرہ ان کی وائلٹ نہیں ہوئی. دوسری چیز یہ ہے کہ یہ جو پہلے اس کی نوعیت سمجھ جائیں, یہ جو ایگزیکٹو آرڈر ہوتا ہے یہ صرف 6 مہینے کے لیے لاگو ہوتا ہے.
صحیح.
تو اگر کانگریس اس کو لا میں تبدیل نہیں کرتی, یعنی کسی مطلب دونوں ہاؤسز میں اگر یہ پاس ہو کے قانون نہیں بن جاتا, تو صدر ٹرمپ کو ہر 6 مہینے کو یہ رینیو کرنا پڑے گا.
صحیح.
تو یہ آپ دیکھیں, یہ پاس انہوں نے مئی میں کیا ہے, تو نومبر میں شاید یہ اور ایک بار کر سکیں گے, پھر اس کے بعد یہ ایگزیکٹو آرڈر انویلڈ ہو جائے گا. تو ایک طرح سے صرف یہ جو آنے والا فال سیمسٹر ہے اس پہ اثر کرے گا.
ٹھیک. یعنی یہ تو اندازہ پھر یہ نہیں, اس کا حتمی فیصلہ تو جو نئی انتظامیہ بنے گی وہ کرے گی.
وہ تو ہاں مطلب وہ رینیو, بس بیسیکلی دے ول ناٹ رینیو دا تھنگ.
جی جی.
مطلب وہ اعلان کر دیں گے کہ ہم نیا کانٹریکٹ رینیو نہیں کرنا چاہ رہے. لیکن یہ جو مسئلہ ہے, یہ مسئلہ بڑھتے ہی جا رہا ہے.
جی.
کیونکہ جو چائنا سے جو اسٹوڈینٹس آتے ہیں, وہ صرف جو گریجویٹ اسٹوڈینٹس آتے ہیں وہ صرف اسٹیم کے ایریاز میں آتے ہیں, یعنی سائنس, ٹیکنالوجی, میتھمیٹکس, اور وہ کئی سالوں سے شکایتیں آنے لگی ہوئی کہ ان کے ساتھ ان کے ملٹری ایجنٹس بھی آتے ہیں جو کلاس میں بیٹھ جاتے ہیں, اسٹوڈینٹس پہ نظر رکھتے ہیں, یعنی اسٹوڈینٹس کو وہ آزادی نہیں ہے. ہمارے پروفیسرس کو, ہمارے اسٹوڈینٹس کو وہاں جانے کی اتنا فریڈم نہیں ہے. میرا خود ڈپارٹمنٹ کا ایک پروگرام ہے چائنا کے ساتھ.
yeah.
اور جب میرا ایک کالیگ وہاں جا کر پڑھا کے آیا, تو وہاں پہ چائنا کی فورن پالیسی کے بارے میں یا چائنا کے کسی چیز کے بارے میں آپ کو بات کرنے کی اجازت نہیں ہے. تو ہم وہاں جائیں تو ہم پہ اتنے سختیاں لاگو ہو جاتی ہیں پڑھانے کے لیے, پڑھنے کے لیے, ریسرچ کے لیے. اور جب وہ یہاں آتے ہیں تو یہاں کا جو فریڈم ہے, یہاں کا جو کوآپریٹو ماڈل ہے, اس کا وہ پوری طرح سے فائدہ اٹھاتے ہیں.
یعنی اس چیز کے بلو پرنٹس ہیں جو آف کورس پریزیڈنٹ کے پاس اس میں انٹیلیجنس انفارمیشن شیئرنگ بھی ہوگی. یہاں پہ میں کچھ فوری ریئیکشن میں کچھ ایجوکیشنسٹ کا ریئیکشن ہمارے سامنے آیا, وہ یہ کہتے ہیں کہ جو یہ انیشیٹو ہے یا یہ جو ایگزیکٹو آرڈر ہے, اس سے ایک تو جو ڈپلومیسی ہے دونوں ملکوں کے درمیان یا اس کے لیے بھی مشکلات ہوں گی, اور ایون بین الاقوامی تعلقات میں بھی مسائل پیدا کر سکتے ہیں, اور سیکنڈلی جو ایجوکیشنل انسٹیٹیوشنز ہیں امریکہ کے, ان کے لیے یہ زیادہ پروفیٹیبل نہیں ہوگا, ان کو نقصان پہنچے گا. اگر
نقصان تو بہت پہنچے گا. تقریباً سالانہ چائنیز جو اسٹوڈینٹس آتے ہیں وہ 40-45 بلین ڈالر تک خرچ کرتے ہیں امریکن اکانومی میں. لیکن جو امریکہ سے جو گریجویٹ اسٹوڈنٹس آتے ہیں وہ کبھی کبھی تو امریکہ سے فائدے بھی اٹھاتے ہیں, مطلب وہ ٹیوشن تھوڑی دیتے ہیں, پی ایچ ڈی کے جو ماسٹرز وغیرہ کے سائنس کے اسٹوڈنٹس ہوتے ہیں وہ ریسرچ فنڈنگ ملتی ہے اسکالرشپ, تو ان کے لیے اتنی ریونیو جنریٹ نہیں ہوتی گریجویٹ سے. یہ اور بات ہے کہ آپ کو ٹیلنٹڈ اسٹوڈنٹس زیادہ ملتے ہیں وہاں سے. پچھلے 15-20 سال سے صرف دو ملکوں سے آتے ہیں اسٹوڈنٹس, زیادہ تر چائنا اور انڈیا سے. اور ہماری یونیورسٹی میں بھی ایک کنفیوژن سینٹر تھا, 10 سال کے بعد وہ بند ہو گیا. تو جو چائنا کے کنفیوژن سینٹر اسٹیبلش ہوئے تھے ان میں وہ امریکہ کے جیسا فریڈم ہے سوچنے کا ریسرچ کا وہ ویلیوز وہ نہیں اپناتے ہیں. تو آپ اس لیے دھیرے دھیرے سارے کنفیوژن سینٹر آلریڈی بند ہونا چکا ہے. تو چائنا کے ساتھ یہ جو فیئر ہے, سب سے زیادہ ڈر یہ ہے کہ اب چائنا اور امریکہ کے بیچ میں جو سائنٹیفک گیپ تھا وہ بہت کم ہو گیا ہے. اور بعض اینالسٹ کا یہ کہنا ہے کہ بعض ایریا میں مثلاً 5G ٹیکنالوجی میں ہو سکتا ہے کہ چائنا آگے بھی ہو گیا ہو. تو اب یہ ہے کہ ہم چائنا کی ٹیکنالوجی سے فائدہ نہیں اٹھا سکتے, چوری نہیں کر سکتے. وہ یوں سمجھے کہ سائنس ایک آج کی لاٹھی سائنس ہی ہے نا, تو وہ ہماری لاٹھی لے کے ہم کو مارنے والے ہیں لاٹھی سے. تو اس سے پہلے کہ وہ ہماری لاٹھی ہم سے لے لیں ہم یہ بلاک کر دیں. تو سوائے یونیورسٹی کے جو ایڈمنسٹریٹرز ہیں اور جو سائنٹسٹ ہیں جو چائنیز اسٹوڈنٹس سے فائدہ استعمال کرتے ہیں ریسرچ میں, ان کے علاوہ مجھے نہیں لگتا کہ اس طرح کے جو چائنا واچرز ہیں وہ اس مسئلے پہ زیادہ اپسیٹ ہوں گے. 6-7 دن پہلے میں یو ایس سینیٹر کونز, اگر بائیڈن جیت جاتے ہیں تو سینیٹر کونز مے بی دی سیکرٹری آف اسٹیٹ, تو ان سے یہ بات صاف پوچھا کہ چائنا کے تعلقات کے بعد, تو انہوں نے صاف کہہ دیا کہ تم جو بات کہہ رہے ہو تو وہ تو ہو چکا ہے, وی آر آلریڈی کمپیٹنگ وتھ چائنا ایز اے پیئر نیشن, لفظ استعمال کیا ہوا ایز اے پیئر کمپیٹیٹر, یہ نہیں کہا کہ کسی تھرڈ ورلڈ ملک سے ہم مقابلہ کر رہے ہیں. تو یہ ایز اے پیئر کمپیٹیٹر ہو گیا, ہمارے لیول کا آ گیا ہے, جی ڈی پی میں بڑھ گیا ہے. تو اس وجہ سے اب یہ جو چکر ہے کہ جو امریکہ کا جو کیوں کہیے کہ یہ کولڈ وار شروع ہو گئی ہے, لیکن اس کولڈ وار کی نوعیت ذرا الگ ہوں گی کیونکہ چائنا اور امریکہ دونوں ایک دوسرے پہ اکنامکلی کافی ڈپینڈنٹ ہیں. ہاں, اور میں نے خود 2 مہینے پہلے ایک آرٹیکل لکھا تھا چائنا کے تعلق سے, یہ کہتے ہوئے کہ کووڈ کے بہانے امریکہ کو چاہیے کہ جو سپلائی چین ہے اس کو ڈائیورسفائی کر دیں, یعنی چائنا پہ اتنا ڈیپینڈ کرنے کے بجائے دوسرے جو ممالک ہیں خاص طور سے افریقہ میں, ساؤتھ ایشیا میں. بھائی ہم آپ کبھی والمارٹ کا دورہ لیں تو 80% والمارٹ چائنا سے آتا ہے
صحیح,
اور 70% وہ چیزیں غیر ضروری ہیں, لو ٹیک چیزیں ہوتی ہیں. استری کا ٹیبل استری کا ٹیبل ہم چائنا سے کیوں منگاتے ہیں, کیوں نہیں افغانستان سے لیا؟ چاہے افغانستان کیا استری کا ٹیبل نہیں بنا سکتا؟ تو اس طرح کے لو ٹیک چیزیں ہمیں ان ملکوں سے لانا چاہیے جن کے پاس غربت بھی ہے, ہم ان کی مدد بھی کر سکتے ہیں, افریقہ سے لے کر آئے, بنگلہ دیش سے لے کر آئے, جیسا کپڑے لے کر آتے ہیں. تو وی شوڈ تھنک آف ڈائیورسفائنگ یہ چیزیں, مطلب اب سمجھ میں نہیں آتا کہ ایپل جو کمپنی ہے امریکی ہے یا چائنیز ہے, چائنا میں بنتا ہے پورا.
یعنی یہ کنسرن بھی جینوئن ہے انٹلیکچوئل پراپرٹی رائٹ کے. ڈاکٹر صاحب آخری بات, اس کو ذرا سمرائز کیجیے گا کہ یہ بڑی پکچر میں اب اس وقت ہم ساؤتھ چائنا سی کے اندر ایسکلیشن دیکھتے ہیں, یو ایس ملٹری پریزنس ہے اور چائنا پہ دباؤ بڑھتا ہوا ہے, کرونا میں امریکہ واشنگٹن ہم کہہ لیں یا پریزیڈنٹ ٹرمپ کہہ لیں خاصے نالا ہیں. سو یہ کوئی جس کو ہم کولڈ وار کا آپ نے لفظ یوز کیا, یہ کوئی باقاعدہ کوئی ایکٹیو کسی کلیش کا خطرہ ہو سکتا ہے جیسے بہت سارے لوگ اس میں فیل کرتے ہیں آگے چل کے پوسٹ کرونا؟
یہ تو شروع ہو چکی ہے, چائنا آلریڈی گھس چکا ہے انڈیا میں, تو ملٹریلی وہاں پہ موجود ہے. یہ انڈینز بڑے بیوقوف ہیں میری نظر سے, میں خود انڈیا سے ہوں لیکن میں کہہ رہا ہوں کہ اتنے فولش ہیں کہ یہ جو ہے سو امریکہ کے کلائنٹ نہیں بننا چاہتی ہیں, یہ اپنے آپ کو انڈیپینڈنٹ رکھنا چاہتے ہیں. وہ سمجھتے ہیں کہ وہ چائنا کو مطلب جس طرح سے انہوں نے 6 مہینے پہلے سکم میں کیا تھا اس طرح سے وہاں پہ اگر اگریسیولی وہ کھڑے ہو جائیں گے تو چائنا بیک آف ہو جائے گا. یہ نہیں, جو امریکہ جو نیا اسٹریٹجی جو بنا چاہ رہا تھا اس کو کہتے ہیں انڈو پیسیفک اسٹریٹجی, پہلے ایسٹ ایشیا تھا ایشین پیوٹ جو اوباما کے انڈر ہوا تھا, تو اب انہوں نے انڈو پیسیفک, بیکاز وہ چاہتے ہیں کہ انڈیا چائنا کے خلاف امریکہ کا الائی بن جائے. لیکن چائنا از پشنگ بہت ہی زیادہ, وہ یہاں پہ گھس گیا ہے تائیوان کے اوپر, وہ حملہ ہانگ کانگ میں اس نے جو اس کے کمٹمنٹس تھے وہ سارے وائلیٹ کر دیا ہے. تو چائنا ابھی بھی کووڈ کے دوران بھی جیو پولیٹیکل ایجنڈا سے تو ہٹ نہیں رہا نا, اس پشنگ کانسٹنٹلی.
تھینک یو سو مچ ڈاکٹر مقدر خان صاحب, آپ ہمارے ساتھ تھے, آپ نے ہمیں جوائن کیا, ہمارے لیے آپ نے وقت نکالا.
تھینک یو سر.
تھینک یو. اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے